यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। तिहारको अन्तिम दिन आज परम्परा अनुसार दिदी बहिनीबाट दाजुभाइको दीर्घायु सुख तथा समृद्धिको कामनाका साथ भाइटीका लगाइँदै तिहार पर्वले आपसी सद्भाव सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ़ बनाउने राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास। कोरोना संक्रमणका कारण आफू परिवारका सदस्य र समाजको वृहत सुरक्षालाई ध्यान दिई पर्व मनाउन राष्ट्रपतिको आह्वान। भाइटीकाको साइत 11:37 रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा जानकारी। देशभर 35,125 जना कोरोना भाइरसका सक्रिय संक्रमित। संक्रमित मध्ये 354 जनाको आईसीयू र 64 जनाको भेन्टिलेटरमा राखेर उपचार हुँदै र विश्वकै विशाल आर्थिक सम्झौतामा 15 देशद्वारा हस्ताक्षर। अब समाचार विस्तारमा। तिहारको अन्तिम दिन आज परम्परा अनुसार दिदी बहिनीबाट दाजुभाइको दीर्घायु सुख तथा समृद्धिको कामनाका साथ भाइटीका लगाइँदैछ। आज भाइटीकाको साइत 11:37 रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। भाइटीका लगाइदिने पूर्व र लगाई माग्ने पश्चिम फर्कनुपर्ने पनि समितिले जनाएको छ। आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा आस्था र निष्ठाका साथ दीर्घायु आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाउँदैछन्। दिदी बहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिँदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्टचिरञ्जीवीका साथै यमराज र यमुनाको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने मखमली सयपत्री र दुवोको माला लगाइदिएर शिरायुको कामना गर्दछन्। टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर कटुस मरमसला एवं सेलरोटी लगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदी बहिनीलाई गच्छे अनुसार उपहार तथा दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ। पौराणिक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष सम्मानपूर्वक पूजा आजाका साथ टीका लगाई दीर्घायुको कामना गरेकी हुँदा त्यसै दिनको स्मरणमा दाजुभाइको दीर्घायुको कामना गर्दै दिदी बहिनीले भाइ टीका लगाउने परम्परा छ। दिदी बहिनी नहुनेका लागि आजका दिन काठमाडौँको रानी पोखरीका बीचमा रहेको बाल गोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। यसपटक 5 वर्ष अघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माणपछि पहिलो पटक मन्दिर खुला गरिएको छ। बाल गोपालेश्वर मन्दिर वर्षमा एकपटक आजका दिन मात्रै खुल्दछ। दिदी बहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा दर्शन गरी टीका लगाउने गर्दछन्। आज बिहान 5 बजेदेखि बेलुकी 5 बजेसम्म बाल गोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ। यसै गरी जय बागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदी बहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद डाक्टर गोविन्द टण्डनले जानकारी दिनुभयो। यो वर्ष भोलि बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउँदैछन्। भोलि पनि किजा पूजाका लागि सरकारले सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपाली बीच आपसी सद्भाव सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ़ बनाउन मदत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालीको महान चाड तिहार 2077का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइमा सुख शान्ति समृद्धि आरोग्य र दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि आज शुभकामना सन्देश दिनुहुँदै यो वर्षका सबैजसो चाडपर्व कोरोना महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य र समाजको वृहत सुरक्षालाई ध्यान दिई मनाउन आग्रह गर्नुभएको छ। तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदी बहिनी तथा दाजुभाइ बीचको आपसी स्नेहलाई गाढा बनाउने तथा देउसी भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले वृहत सामाजिक एकतालाई प्रगाढ बनाउन मदत पुर्याउने विश्वास पनि राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीको सन्देशमा पौराणिक व्यावहारिक सांस्कृतिक मनोवैज्ञानिक एवं वैज्ञानिक महत्वको तिहार प्रकाशको पर्व पनि भएको उल्लेख गर्नुहुँदै तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना पनि गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्बत 1141 समाजको उन्नति र प्रगतिका लागि निस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपाल सम्बत नयाँ वर्षका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै यो सम्बतले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ़ गर्न थप मदत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपतिले सन्देशमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको बढ़दो संक्रमणबाट जोगिन पूर्व सावधानीका उपायको अधिकतम पालना गर्दै नेपाल सम्बतको नयाँ वर्ष मनाउन सबैमा आह्वान पनि गर्नुभएको छ। राष्ट्रिय विभूति शंखधर साखुवाद्वारा प्रवर्धन गरिएको नेपाल सम्बत चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय सम्बत हो। यस सम्बतको पहिलो दिन कार्तिक शुक्ल पक्ष प्रतिपदादेखि शुरू हुन्छ। लिच्छवीकालीन राजा राघवदेवका समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋण मुक्त गरी साख्वाले यस सम्बतलाई प्रचलनमा ल्याएको मानिन्छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रूपमा पालना गरी पर्व मनाउन सबैलाई आग्रह गर्नुभएको छ। तिहारको पाँचौं दिन भाइटीका तथा नेपाल सम्बतको नयाँ वर्ष 1141 अवसरमा सबै नेपालीमा शुभकामना सन्देश दिनुहुँदै सभापति देउवाले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सरकारको उदासीनताका कारण बढ़दो संक्रमणलाई कम गर्न नागरिकहरू आफै पनि सचेत र सजग रहन जरूरी रहेको उल्लेख गर्नुभएको छ। सन्देशमा सभापति देउवाले नेपाल विभिन्न जात जाति भाषा भाषी धर्म विभिन्न चाडपर्व एवं विभिन्न संस्कृति भएको देश भएको र हामीमा निहित बन्धुत्व भावले विविधतामा पनि अनुपम एकता कायम गर्दै तिहारले पनि हामी बीचको एकतालाई अझ मजबूत बनाएको उल्लेख गर्नुभएको छ। सभापति देउवाले बागमती सभ्यतालाई नेपालको भाषा साहित्य कला र संस्कृतिको उत्थान काल मानिने र नेपाल सम्बत त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको उल्लेख गर्नुभएको छ। हिजो थप 2798 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुने कुल संख्या 1,73,430 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर 82.7% रहेको छ। हिजो देशभरमा 35,125 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका र तीमध्ये 28,449 जना होम आइसोलेसनमा र बाँकी 6,676 जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोना संक्रमित मध्ये गम्भीर लक्षण भएका 354 जनाको आईसीयू र 64 जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो थप 1,477 जना कोरोना भाइरस संक्रमण युक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा 6,476 जनामा पीसीआर परीक्षण गर्दा 565 महिला र 912 पुरूषमा संक्रमण पुष्टि भएको हो। हिजो काठमाडौँमा 632, ललितपुरमा 133 र भक्तपुरमा 42 गरी काठमाडौँ उपत्यकामा मात्रै 807 संक्रमित थपिएका छन्। हिजो प्रदेश एकमा 128, प्रदेश दुईमा 18, बागमतीमा 917, गण्डकी प्रदेशमा 64, लुम्बिनी प्रदेशमा 282, कर्णाली प्रदेशमा 12 र सुदूरपश्चिम प्रदेशमा 56 जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यसैगरी नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने कुल संख्या 209,776 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो कोरोना संक्रमणका कारण थप 6 जनाको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 1,221 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर 3 कोरोना संक्रमणका कारण हिजो एकजनाको मृत्यु भएपछि एक हप्ताका लागि सील गरिएको छ। कोरोना संक्रमणका कारण स्थानीय 74 वर्षीय एक पुरूषको मृत्यु भएपछि रोग फैलन सक्ने भन्दै वडाको गोपेटार बजार एक हप्ताका लागि सील गरिएको वडाध्यक्ष मदन गौतमले जानकारी दिनुभयो। कोरोना संक्रमितको उपचारका लागि स्थानीय तहले स्थापना गरेका अस्पतालहरूले अहिलेसम्म स्वास्थ्यकर्मी पाउन सकेका छैनन्। पर्वत जिल्लाको पैयुं गाउँपालिकाले बाहेक अन्य स्थानीय तहले स्वास्थ्यकर्मी नपाउँदा त्यहाँका अस्पताल सञ्चालनमा आउन सकेका छैनन्। पर्वतबाट रोशन तिवारीको रिपोर्ट।
हाम्रो गाउँपालिकामा अहिले 800 कोविड अस्पताल हो, 5 बेडको आधारभूत कुराहरू चाहिँ पुरा गरेर अहिले सञ्चालनमै रहेको छ।
पर्वतको पयुं गाउँपालिकाले निर्माण गरेको अस्थायी कोरोना अस्पतालमा स्वास्थ्यकर्मी नियुक्त गरी सेवा शुरू गरिएको बारेमा बताउँदै प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल पयुं बाहेक अरू स्थानीय तहले स्वास्थ्यकर्मी नै नपाएको गुनासो गरेका छन्। मोदी गाउँपालिकामा अस्पताल निर्माणको काम भइरहेको छ भने स्वास्थ्यकर्मीहरूका लागि दरखास्त आह्वान भए पनि कसैले पनि दरखास्त पेश गरेका छैनन्। गाउँपालिकाका उपाध्यक्ष सेती महत,
कोभिड हस्पिटल बनाउने भनेको काम हुँदैछ, एकजना डाक्टर हो, त्यहीँको डाक्टरलाई राख्ने हो कि भन्ने कुरा पनि थियो। त्यो अहिले भर्खरै तत्काल सञ्चालनमा आइसकेको छैन, त्यो बनाउँदैछन् त, उताको मरमत गर्दैछन्।
कोरोना अस्थायी अस्पताल बनाएर संक्रमितको उपचार गर्न भन्दै संघीय सरकारले प्रत्येक स्थानीय तहलाई 10-10 लाख रुपियाँ बजेट पठाइसकेको छ। फलेवास नगरपालिकाले स्वास्थ्यकर्मी नपाएपछि सेवा करारमा लिने योजना बनाएको प्रमुख प्रशासक विभागीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिनुभयो।
हस्पिटल त त्यहाँ रेडी भएको छ दुई स्थानमा, कोभिडको डाक्टरले एप्लिकेसन नै हालेन, अरू डाक्टरहरू हुन्छ नि निजी प्राक्टिस गर्ने उहाँहरूसँग चाहिँ एक किसिमको कन्ट्याक्ट गरेर दिनमा एकचोटि आएर हेरिदिने अथवा समस्या परेको समयमा आएर हेरिदिने गरी चाहिँ अर्को बाहिरको डाक्टरलाई चाहिँ त्यसरी कन्ट्याक्ट गरेर काम लगाउने के भन्ने हामी सोचिरहेको छौँ।
5 बेड क्षमताको अस्पतालका लागि मेडिकल अफिसर डाक्टर सहित 2 नर्स र 1 कार्यालय सहयोगीको माग गरिएको छ। 3 महिनासम्म अस्थायी कामकाज गर्न डाक्टर आउन नमानेका कारण अस्पताल बनेर पनि सेवा शुरू हुन नसकेको बिहारी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले बताउनुभयो।
डाक्टरको समस्या पर्यो, 1 डाक्टरको निवेदन पर्याप्त आउनु भएन, स्टाफ नर्स राखियो, डाक्टर खोज्न पर्ने छ। अस्थायी कोरोना अस्पताल 3 महिनाको लागि होइन, अनि कुन डाक्टर आउने, अलिकति निरन्तरता हुने गरी दिन पर्थ्यो।
स्थानीय तहपिच्छे अस्पताल बनाउनु भन्दा भएका अस्पताललाई उपकरण र चिकित्सकको व्यवस्था गरिदिएको भए अहिलेको समस्या नआउने तर्क गर्नुहुन्छ पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी।
जिल्लामा एउटा या 2 ठाउँमै व्यवस्थित ढंगले ठूलो मात्रामा अलिक विज्ञ डाक्टरलाई पनि आउन सकिने र उपकरणहरू पनि उपलब्ध गराउन सकिने हुन्छ। नयाँ केस हो, त्यस कारणले कन्फिडेन्टको लागि पनि त अर्को अलिक टिम भइदिए सरसल्लाह गरेर चल्न पायो भने ऊ पनि अलिक कन्फिडेन्टले काम गर्छ।
कोरोना संक्रमितको उपचारका लागि स्थानीय तहलाई अस्पताल बनाउन भनिए पनि जनशक्तिको व्यवस्थापनमै समस्या झेल्नु पर्दा कोरोना संक्रमितको गाउँ घरमै उपचार गर्न खोजिएको प्रयास सफल हुन सकेको छैन। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
नमस्ते बाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है, नेपाल टेलिकमले सरकारी स्कुलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो पटक नेपाली परम्परागत तथा बौद्ध कला र संस्कृति झल्कने गरी नेपाली विहार निर्माण भइरहेको छ। करिब 20 करोड़ रूपियाँको लागत अनुमान गरिएको परम्परागत बौद्ध विहारको शैलीमा नेपाली वास्तुकला प्रयोग गरी निर्माण भइरहेको छ। रूपन्देहीबाट रामप्रसाद आचार्यको रिपोर्ट।
नेपाल परम्परागत बौद्ध धर्म संघले नेपाल बज्रयान महाविहार निर्माण गरिरहेको छ। 2068 सालमा लुम्बिनी विकास कोषबाट जग्गा प्राप्त भएपछि विहार निर्माण शुरू गरिएको हो। लुम्बिनीमा निर्माण भइरहेको विहार नेपाल मण्डलभित्रको परम्परागत बौद्ध विहारहरूको शैलीमा बनिरहेको छ। लुम्बिनीमा 1 दर्जन भन्दा बढी विदेशी लगानीमा बनेका विहारहरूमा म्युजियम सहितका विभिन्न कला प्रयोग गरिएको छ। तर अहिले बनिरहेको यो नेपाली विहारमा सबै बौद्ध ग्रन्थ र शास्त्रमा आधारित रहेको छ। यो नेपालको आफ्नै किसिमको वास्तुकला भएको नेपाल परम्परागत बौद्ध धर्म संघका उपाध्यक्ष मानिक रत्न साक्य बताउनुहुन्छ।
यो बिहारमा भएका जति पनि कलाकृतिहरू छन् तिनीहरू सबै बौद्ध ग्रन्थ, बौद्ध शास्त्रमा आधारित छन्। त्यस्तै यो नेपालको आफ्नै किसिमको वास्तुकला हो, ती कलाहरूले नेपालको आफ्नै पहिचानलाई प्रस्तुत गरेको छ।
ललितपुर र भक्तपुरमा लिच्छविकालदेखि नै यस्ता किसिमका बौद्ध विहारहरूको निर्माण हुँदै आएको छ। नेपाली परम्परा अनुसारको इटा प्रयोग गरी बनाइरहेको यो बिहारको 2 तलामा झ्याल ढोका राख्ने र फिनिसिङ काम जारी रहेको मूर्तिकार अनिल साक्य बताउनुहुन्छ।
नेपाली संस्कृति चल्किने कास्तकला अनुसार जस्तै आँखी छ्याल, पसको छ्याल, विमान छ्याल, त्यसपछि टुनाल भयो, ढुङ्गाको काम हेर्दाखेरि जस्तै सिंहहरू भयो, ढुङ्गाको मूर्ति भयो, चाछी इँटा भयो, एकदम नेपाली टाइप संस्कृति चल्किने बिहार बनेछ लुम्बिनीमा।
अहिलेसम्म बिहार निर्माणका लागि कुल 14 करोड़ 59 लाख खर्च भइसकेको छ। निर्माण सम्पन्न गर्न करिब 20 करोड़ रुपियाँ खर्च लाग्ने बताइएको छ। यो बिहार निर्माण सम्पन्न भएपछि दैनिक रूपमा नेपाली र बौद्ध परम्परा अनुसार पूजापाठ हुनेछ भने सर्वसाधारण र लुम्बिनी आउने पर्यटकको लागि खुल्ला गरिनेछ। रामप्रसाद आचार्य, रेडियो नेपाल, रूपन्देही।
लक्ष्मी पूजा गर्ने क्रममा पर्सा जिल्लाका विभिन्न 6 स्थानमा आगलागी भएको छ भने आगलागीमा परि 1 मृत्यु भएको छ। दीपावली गर्न बालिएको दियोबाट घरमा आगलागी हुँदा पर्साको बहुदरमाई नगरपालिका 8 स्थित रामनगरीका मनबोध शाहकी 15 वर्षीय छोरी मना कुमारी शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 5 थर जिल्लाका छुट्टा छुट्टै स्थानमा भएको आगलागीबाट 9 लाख रूपियाँ भन्दा बढ़ीको धनमाल क्षति भएको छ। यस्तै लक्ष्मी पूजा गर्ने क्रममा विराटनगरका 2 पसलमा आगलागी हुँदा 68 लाख मूल्य बराबरको मालसामान चलेर नष्ट भएको प्रहरीले जनाएको छ। जनकपुर धामबाट 58 बोतल एसिड सहित 1 व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। एसिड आक्रमण घटनामा धनुषा प्रहरीले अनुसन्धान गर्ने क्रममा 58 बोतल एसिड सहित स्थानीय व्यापारी नागेन्द्र शाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। शनिबार पत्नी र छोरीमाथि एसिड प्रहार गर्ने क्रममा जनकपुर धामवडा नम्बर 20 देवपुरा घर भएका 24 वर्षीय सञ्जीव शाहलाई शनिबारै प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दै जाँदा एसिड विक्रेतालाई पनि पक्राउ गरेको हो। उदयपुरको उदयपुर गढ़ी गाउँपालिका साथ नेपालटारमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट पैदल यात्री उदयपुर गढ़ी गाउँपालिका साथका 18 वर्षीय निर्मला विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मञ्जुरी नलि यौन जन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर काप, डर, त्रास वा प्रलोभनमा पारी झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मञ्जुरीलाई मञ्जुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मञ्जुरी लिए करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वका 15 देशहरूले हालसम्मकै विशाल आर्थिक सम्झौतामा हस्ताक्षर गरेका छन्। क्षेत्रीय व्यापक आर्थिक साझेदारी आरसीईपी नाम दिएको यस समूहमा पूर्व एसियाली 10 देशहरू सहित दक्षिण कोरिया, चीन, जापान, अस्ट्रेलिया र न्यूजील्याण्ड समावेश छन्। यस समूहमा अमेरिकालाई भने समावेश गरिएको छैन। यो समूहले विश्व अर्थतन्त्रको लगभग एक तिहाई भागमा प्रभाव पार्ने जनाइएको छ। भियतनाममा आयोजित आरसीईपीको बैठकले कोरोना महामारीपछि सदस्य राष्ट्रहरूमा उत्पन्न आर्थिक समस्याको सम्बोधन हुने बताइएको छ। आरसीईपीले निर्यातमा लाग्ने कर 20 वर्षभित्र हटाउने र दूरसंचार तथा आर्थिक कारोबारमा सघाउने अपेक्षा गरिएको छ। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने संख्या 5,48,02,000 बढ़िरहेको छ। हालसम्म 3,81,29,000 बढ़ी संक्रमित निको भएका छन् भने संक्रमणका कारण 13,24,000 बढ़ीको मृत्यु भएको जनाइएको छ। गत 24 घण्टामा विश्वभर 4,86,300 बढ़ी संक्रमित थपिएकोमा सबैभन्दा बढ़ी अमेरिकामा 1,35,281 संक्रमित रहेको संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा संक्रमण दर केही घटिरहेको छ। भारतमा गत 24 घण्टामा मात्र 30,715 संक्रमित थपिएका छन्। युरोपेली मुलुक मध्ये इटली, फ्रान्स, बेलायत, रसिया, पोल्याण्ड लगायतमा दैनिक संक्रमितको वृद्धि भइरहेको छ। इथियोपियाको पश्चिमी क्षेत्रमा एक यात्रुवाहक बसमा एक बन्दुकधारी आतंकवादी समूहले आक्रमण गर्दा कम्तीमा 34 जनाको मृत्यु भएको राष्ट्रिय मानवाधिकारवादी समूहले जनाएको छ। इथियोपियामा पछिल्ला दिनहरूमा घातक हमलाहरू भएका राष्ट्रिय मानवाधिकारवादी संस्थाले उल्लेख गरेको छ। इथियोपियाली मानवाधिकार आयोगले जारी गरेको विज्ञप्तीमा आक्रमणकारी हमलामा मारिनेको संख्या 34 रहेको भेटिएको र अन्य कैयौं मानिस घाइते भएका जनाइएको छ।
चालू आर्थिक वर्षको 3 महिनामा नेपालमा 19 अर्ब रूपियाँ भन्दा बढ़ीको वैदेशिक लगानी स्वीकृति भएको छ। नेपालमा गत आर्थिक वर्षभरिमा 38 अर्ब बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो। कोरोनाको कहरका बीचमा लगानी गत वर्षको भन्दा निकै घट्ने अनुमानका विपरीत यस अवधिमा छिमेकी मुलुक चीन सहित विभिन्न मुलुकहरूबाट लगानीको प्रस्ताव आएको उद्योग मन्त्रालयले जनाएको छ। नेपालमा मात्र नभई विश्वव्यापी रूपमा वैदेशिक लगानी घट्ने अपेक्षा गरिएको बेला नेपालमा आउने प्रतिबद्धता गरिएको वैदेशिक लगानीको यो मात्रा उल्लेखनीय भएको उद्योग सचिव चन्द्रकुमार घिमिरेले बताउनुभयो। नेपालमा लगानी गर्न प्रस्ताव गरेका उद्योगहरूमा अधिकांश मध्यम स्तरका रहेका र यस अवधिमा 900 लगानीको प्रस्ताव स्वीकृति भएको उद्योग विभागले जनाएको छ। लगानी स्वीकृति भएका मध्ये 82 लगानी छिमेकी मुलुक चीनबाट रहेका छन् भने 17 अन्य मुलुकहरूबाट रहेका छन्। नेपालमा लगानीका लागि स्वीकृति पाएका उद्योग मध्ये 58 पर्यटन क्षेत्रसँग सम्बन्धित रहेका छन् भने सेवा क्षेत्रका 25 रहेको उद्योग विभागले जनाएको छ। पर्वत जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन गत वर्षको भन्दा वृद्धि हुने भएको छ। यस वर्ष सुन्तला उत्पादन वृद्धि भई झण्डै 3,832 मेट्रिक टन फल्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ। यस वर्ष अनुकूल मौसम, केही मात्रामा क्षेत्रफलमा वृद्धि र रोग किराको प्रकोप कम भएको कारण सुन्तला उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो। पर्वतमा 770 हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्वतको जलजला क्षेत्र र मोदी गाउँपालिकाका विभिन्न वडालाई सुन्तला जोनको रूपमा विकास गरिएको छ। जिल्लामा सबैभन्दा बढी बाँसखर्कमा यस वर्ष करिब 5 करोड़को सुन्तला उत्पादन हुने अनुमान गरिएको छ। कोरोनाका कारण ढाका टोपी र झिनियाको व्यापार नहुँदा पाल्पाका व्यवसायीहरू निराश भएका छन्। अघिल्ला वर्षमा तिहारका लागि पाल्पाका विभिन्न बजारमा किनमेल गर्नेको घुइँचो लाग्ने गर्दथ्यो, तर यसपालि भने तिहारका लागि उपहार किन्न आउने ग्राहक कम रहेको व्यवसायीहरूले बताएका छन्। नेपालमै प्रसिद्ध पाल्पाली ढाका टोपीको व्यापार पनि निकै कम भएको छ। कोरोनाको कहरले यस वर्ष ढाकाको व्यवसायलाई ठूलो क्षति भएको व्यवसायीहरूले बताएका छन्। तिहारको अवसरमा खाने झिनिया रोटीको कारोबार पनि यसपटक पाल्पामा न्यून मात्रामा भएको छ। कोरोना भाइरस संक्रमणका कारण यसपटक झिनिया व्यवसायमा अघिल्लो वर्षको तुलनामा निकै कमी आएको पाल्पा रामपुरका व्यवसायी रुद्रनारायण श्रेष्ठले बताउनुभयो। गत वर्ष तिहारमा मात्रै 1,50,000 बराबरको झिनिया बिक्री गरेका श्रेष्ठले अहिले भने त्यो अवसर गुमाउनु भएको छ। पाल्पा रामपुर क्षेत्रमा उत्पादन भएको झिनिया आकार अनुसार प्रति दर्जन 60-70 रुपियाँमा बिक्री हुने गरेको व्यवसायीहरूले बताएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही केही भागमा हल्का वर्षा हुन सक्ने, मध्य तथा उच्च पहाड़ी भागका केही स्थानमा हिमपात हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 24.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.7 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22-24 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:26 भयो भने सूर्यास्त भरे साँझ 5:12 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। तिहारको अन्तिम दिन आज परम्परा अनुसार दिदी बहिनीबाट दाजुभाइको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाइटीका लगाइँदै तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास। कोरोना संक्रमणका कारण आफू, परिवारका सदस्य र समाजको वृहत सुरक्षालाई ध्यान दिई पर्व मनाउन राष्ट्रपतिको आह्वान। भाइटीकाको साइत 11:37 रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा जानकारी। देशभर 25,125 जना कोरोना भाइरसका सक्रिय संक्रमित, संक्रमित मध्ये 354 जनाको आईसीयू र 64 जनाको भेन्टिलेटरमा राखेर उपचार हुँदै र विश्वकै विशाल आर्थिक सम्झौतामा 15 देशद्वारा हस्ताक्षर। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।